तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा।
नमस्ते, SBS नेपालीको यो अर्को प्रस्तुतिमा स्वागत छ। म दिनिता रिसाल। अब पालो भएको छ नेपालको गत सात दिनका प्रमुख समाचार साप्ताहिक अपडेट सुन्ने SBS नेपालीका लागि प्रयास दुलालबाट।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। अदालतले आइतबार दिएको अनुमतिमा पक्राउ परेको मितिले छ दिन हिरासतमा राख्न भनिएको छ। पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका थिए। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरीले उनलाई पार्टी कार्यालयबाट गिरफ्तार गरेको थियो। संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारवाही गर्न सिफारिस गरेको थियो। सरकारले उक्त सिफारिस अनुरूप कारवाही अघि बढाएको बताएको छ। पक्राउ पर्नु अघि लामिछानेले उनलाई जेल हाल्ने सम्झौता अनुरूप उनलाई पक्राउ गरिएको तर अदालतबाट न्याय पाउनेमा अस्वस्थ रहेको बताएका थिए।
जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविलाई जसरी भए पनि हामी जेलको छौँ, चिन्ता नगर्नुहोस् भन्ने सम्झौता उहाँहरूले गर्नुभएको कुराको सूचना मलाई छ। मलाई केही चिन्ता छैन, कुनै पनि चिन्ता छैन। म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु।
पोखरामा लामिछानेका समर्थकहरूले विरोध गरेपछि स्थिति केही समय तनावग्रस्त रह्यो। प्रदर्शनले प्रतिकूल अवस्था सिर्जना गर्न सक्ने भन्दै कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। प्रदर्शनकारीहरूले निषेधाज्ञा तोडेर त्यसपछि उक्त अवस्था सिर्जना भएको थियो। शुक्रबार बसेको राजनीतिक प्रतिपक्षी दलहरूको बैठकमा लामिछाने पक्राउ पर्न सक्ने विषय उठेको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी नेता शक्ति बस्नेतले कानूनी प्रक्रियाबाट अघि बढ्न कसैलाई अवरोध नगर्ने बताए तर राजनीतिक आग्रह पूर्वाग्रह संकेत देखिनु नहुनेमा आफू सचेत रहेको बताए।
यी र यस प्रकृतिका कुराहरू हुँदा कहीँ पनि राजनीतिक आग्रह पूर्वाग्रह देखिने खालको झल्किने खालको कुनै पनि त्यस्ता संकेतहरू देखिनु हुँदैन भन्ने कुरामा हामी सचेत छौँ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लागेको विषयले यस साता निकै चर्चा पायो। नेकपा माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राखेको प्रतिपक्षी दलहरूको बैठकमा यस विषय उठेको थियो। प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यस विषयमा नेताहरूलाई थप जानकारी दिएको बताइएको छ। सरकारले अध्यादेश ल्याएर साना दलहरूलाई कमजोर बनाउन खोजेको आरोप एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
प्रधानमन्त्रीले बोल्या पनि सुनिन्छ, दुईटा पार्टी मात्रै रहनुपर्छ भन्यो। हामी दुई पार्टी सिस्टमको संविधान र दुई पार्टी सिस्टमको राज्य व्यवस्था बनाउन खोजेका थिएनौँ। अध्यादेश ल्याएर साना पार्टीहरूलाई कमजोर बनाउने, टुक्र्याउने आदि खालको जे भूमिका हुन खोज्दैछ भन्ने चर्चामा छ, त्यस्ता कुराको पनि हामी विरोध गर्छौँ।
देशभर डेङ्गीको संक्रमण उच्च रहेको अधिकारीहरूले बताएका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो आँकडा अनुसार देशभर डेङ्गी संक्रमितको संख्या करिब 20,000 पुगेको छ भने 9 जनाको मृत्यु भएको छ। डेङ्गीको संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको बताइएको छ। काठमाडौँमा डेङ्गी संक्रमणबाट हालसम्म 3,103 जना प्रभावित बनेको बताइएको छ। त्यस्तै कास्कीमा झण्डै 3,000 संक्रमित रहेका छन्। महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो पेसासँग सम्बन्धित काममा निशुल्क सार्वजनिक यातायात प्रयोग गर्न पाउने भएका छन्। यातायात व्यवसाय राष्ट्रिय महासंघले महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग शुक्रबार स्वास्थ्य मन्त्रीको उपस्थितिमा यस्तो सम्झौता गरेको हो। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई अब प्रहरीले डिजिटल चिट दिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले डिजिटल चिट प्रणाली अर्थात् ई चलान प्रणालीको उद्घाटन गरेका हुन्। यससँगै डिजिटल चिटमा उल्लेखित जरिमाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेट मार्फत तत्काल भुक्तानी गर्न सक्नेछन्। साथै सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले भने,
जरिवाना चिन्ह र कागजपत्र लिन ट्राफिक कार्यालयमा धाउनु पर्ने बाध्यताबाट छुटकरा पाउन सकिने, जसको कारण आफ्नो महत्वपूर्ण समय र व्यस्तता बचत हुने हाम्रो आकलन रहेको छ।
सवारी चालकहरूले ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै आफ्नो सवारी लाइसेन्स देखाए पुग्ने भएको छ। ट्राफिक प्रहरीले पनि त्यहाँ देखाइने क्युआर कोडलाई नेपाल प्रहरीको एपबाट स्क्यान गरी सवारी लाइसेन्सको जाँच गर्न सक्नेछ। कार्कीका अनुसार डिजिटल चिटको पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयन हुनेछ। यसको लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइसकेको छ। धरानका मेयर हर्कस साम्पाङले वडा नम्बर 11 वडा अध्यक्ष लोकेन्द्र कुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ। धरानका उपमेयर आइन्द्र विक्रम बेगाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनवाई गर्दै उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको। मेयर साम्पाङले उपमेयर कार्यकक्षमा रहँदा रहँदै वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए। उनले वडा अध्यक्षलाई कार्यवाहक ओकेसँगै उपमेयर आइन्द्र विक्रम बेगा अदालत गएका थिए। नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले कप्तानसँगै अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिएका छन्। सामाजिक सञ्जाल मार्फत आइतबार उनले सन्यास लिएको घोषणा गरेका हुन्। नयाँ खेलाडीलाई अवसर दिन उक्त निर्णय गरेको बताउँदै उनले भने,
राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानको रूपमा आफ्नो भूमिका त्याग्ने र राष्ट्रिय भलिबल टिमबाट अवकाश लिने निर्णय गरेको छु। यो निर्णय गर्नु सजिलो थिएन, तर अब म यो जिम्मेवारी अर्को नयाँ पुस्तालाई सुम्पिने सही समय आएको महसुस गर्दछु।
आयोजक नेपालले साफ महिला च्याम्पियनसिप 2024 सुखद सुरुवात गर्न सकेन। घरेलु मैदानमा भएको खेलमा नेपाल भुटानसँग बराबरीमा रोक्यो। भुटानको डिफेन्सलाई नेपालले तोड्न सकेन र यससँगै नेपालले अनपेक्षित गोल रहित बराबरीको नतिजामा चित्त बुझाउन बाध्य भयो।
र श्रोताहरू, एसबीएस नेपाली पोडकास्टको यो श्रृंखलामा सुनिहाल्नुभयो गत 7 दिनका नेपालका प्रमुख समाचार प्रयास दुलालबाट। यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो वेब पेज sbs.com.au/nepali जानुहोस् वा हाम्रा सोशियल मीडिया च्यानलहरू फेसबुक, एक्स र इन्स्टाग्राममा @sbsnepali र युट्युबमा @sbssouthasianलाई क्रमशः लाइक, फलो र सब्सक्राइब गर्नुहोस्। अनि हाम्रा थप प्रस्तुतिहरू एसबीएस अडियो एप मार्फत पनि सुन्न सक्नुहुन्छ। तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा तपाईँले पोडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौं। एसबीएस नेपाली पोडकास्ट भनेर अनलाइनमा खोज्नुहोस्।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalimaa जानुहोस् वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।